FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz.
मोटरसाइकल चोरी गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगरबाट एकजना पक्राउ, वीरेन्द्रनगरमा दिउँसै चोरी हुन थाल्यो।
कर्णालीका दुर्गम गाउँमा पठाएको खाद्यान्न बीच बाटोमै गायब, चामल लाउँदा डिपो नै खाली।
कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापना गर्नुपर्ने नागरिक समाजका अगुवाहरूको माग, अतिक्रमणप्रति सरकारले औपचारिक रूपमै विरोध जनायो।
र 13 दक्षिण एसियाली खेलकुद साखका करिब 4,500 खेलाडीको सहभागिता हुने, नेपाल र श्रीलङ्काले सबै 26 खेलमा भाग लिने। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट मधुबन विसिरिया केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगरबाट एकजना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डा बिन्द्रासैनी 6 22 वर्षका प्रशान्त साईलाई वीरेन्द्रनगरबाट नियन्त्रणमा लिएको हो। साईले मङ्सिर 1 प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको राखेको अवस्थामा कर्णाली प्रदेश 302/1944 नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ। प्रहरीले चेक जाँच गर्ने क्रममा सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गत मोटरसाइकलको इन्जिन र चेसिस नम्बर मिल्न गएकोले प्रहरीले साईलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवि रावलले साईको साथबाट प्रहरीको युनिफर्म सहितको 2 प्रति फोटो र नेपाल प्रहरी जवान पदको नक्कली परिचय पत्र पनि फेला पारिएको बताउनुभयो।
यसैबीच कर्णाली प्रदेशको राजधानी ब्रेनगरमा दिउँसै चोरीका घटनाहरू दोहोरिन थालेका छन्। सुर्खेतको ब्रेनगर 12 कुनाघाटमा रहेको गोपी लम्सालको घरमा दिउँसै चोरी भएको छ। लम्सालले 70,000 रुपियाँ नगद गरगना समेत गरी 4,00,000 बढीको धनमाल चोरी भएको बताउनु भएको छ। दिउँसै 12:15 एक बजेको बीचमा चोरी भएको भन्दै उहाँले घरमा कोही नभएको थाहा पाएर दिउँसै चोरी गरिएको बताउनु भएको छ। एक तले घरमा छतको ढोकाबाट छिरेर चोरी गरेको भन्दै उहाँले छतबाट हाम फालेर भागेको पाइला समेत रहेको बताउनु भएको छ। यसअघि ब्रेनगरै 6 साथै 10 पनि दिउँसै चोरीका घटना भएका थिए।
सरकारले नेपाल खाद्य संस्थान मार्फत कर्णालीका दुर्गम गाउँमा पठाएको खाद्यान्न बीच बाटोमै हराउने गरेको पाइएको छ। हुम्लाको सर्केगाड वितरण केन्द्रका लागि नेपाल खाद्य संस्थान सुर्खेत र नेपाल खाद्य संस्थान मुगुको गमगढी वितरण केन्द्रबाट पठाएको खाद्यान्न सम्बन्धित ठाउँमा नपुगेको स्थानीयले बताएका छन्। खाद्य संस्थानको सहुलियत दरको खाद्यान्न ढुवानी जिम्मा लिएका ठेकेदारहरूले सम्बन्धित वितरण केन्द्रमा खाद्यान्न नपुर्याएको स्थानीय बासिन्दाले बताएका छन्। खाद्यान्न नपाएपछि स्थानीय बासिन्दाले खाद्यान्नको जो गर्नका लागि मुगुको सुरु गाउँपालिका 8 रहेको तारापानी बजार र गमगढी पुग्ने गरेको बताएका छन्। स्थानीयले हप्तौँ लगाएर मुगु सदरमुकाम गमगढी आसपासका बजारमा पुगेर महँगो मूल्य तिरेर चामल किन्न बाध्य भएको बताएका छन्। नेपाल खाद्य संस्थानको सर्केगाड डिपोबाट वर्षमा मुस्किल एकपटकमा 30 चामल पाउने गरेको भए पनि यसपालि भने नागरिकले पाउन नसकेको बताएका छन्। सर्केगाड गाउँपालिका 3 दीपबहादुर फडेराले दसैँ तिहारमा समेत ठेकेदारले चामल नल्याएपछि 7 लगाएर मुगुको सुरु गाउँपालिका बजारबाट आफूले महँगो मूल्यमा चामल किन्न बाध्य भएको बताउनु भएको छ। चालु आर्थिक वर्षमा हुम्लाको सर्केगाडका लागि सुर्खेतबाट नै 1,000 चामल ढुवानी गर्ने भने पनि ठेकेदार नहुँदा ढुवानीमा समस्या भएको खाद्य संस्थान मुगुले बताएको छ। समयमै चामल ढुवानी नहुँदा मुगुका जिल्लामा रहेका डिपो समेत खाली भएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले योजना कार्यान्वयनलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले योजना कार्यान्वयन र बजेट खर्चलाई तीव्रता दिन निर्देशन दिनुभएको हो। भौतिक पूर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शाहीले मन्त्रालय मार्फतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीलाई कागजमा समय खेर फाल्ने भन्दा परिणाममुखी काम गर्न अपिल गर्नुभएको छ। उहाँले विधि प्रक्रियाको नाममा योजना कार्यान्वयनलाई ढिलाइ गर्ने, काम रोक्ने र टेबलमै काम अल्झाउने प्रवृत्ति सह्य नहुने बताउनु भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कानूनले नै समग्र प्रदेश सरकारको प्रभावकारिता निर्धारण हुने भन्दै मुख्यमन्त्री शाहीले विगतका वर्षबाट पाठ सिकेर बजेट कानूनको गतिलाई बढाउने बताउनु भएको छ। मापदण्डका आधारमा कर्णालीमा काम गर्ने कर्मचारीलाई क ख ग र घ वर्गमा विभाजन गरेर थप सुविधा प्रदान गर्ने तयारी समेत प्रदेश सरकारले गरेको मुख्यमन्त्री शाहीको भनाइ छ। समीक्षा गोष्ठीमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राम आधार शाहले गत वर्षको तुलनामा यो वर्ष मन्त्रालयको कार्य प्रगति राम्रो रहेको दावी गर्नुभएको छ। उहाँले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा नै सन्तोषजनक परिणाम देखाइ छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
पछिल्लो समय एचआईभी एड्सबाट संक्रमित बाँकेका महिलाहरू गाउँ गाउँमा चेतना फैलाउने कार्यमा सक्रिय हुन थालेका छन्। जुनकिरी नामक समूह बनाएर करिब एक दर्जन महिलाहरू अहिले चेतना जगाउने काममा लागेका छन्। एचआईभी संक्रमितहरू अहिले महिलाहरू गाउँघरमा खुलेर पनि आउन थालेका छन्। सुनौ यसै सन्दर्भमा तयार पारिएको एक रेडियो सामग्री बाँके सहकर्मी निशु जोशीबाट।
बाँकेको जानकी गाउँपालिका सिपुरीकी जयकला बिक जुनकिरी महिला समूहमा आबद्ध हुनुहुन्छ। उहाँ अहिले आफू जस्तै एचआईभी एड्स भएकाहरूलाई यो रोगको बारेमा बताउँदै हिँड्ने गर्नुहुन्छ। कुनै बेला एचआईभी भएकै कारण समाजको अनेक लाञ्छना सहन नसकेर गाउँघर छोडेर नेपालगञ्ज पस्नुभएकी उहाँ अहिले आफ्नै समुदायमा अन्य संक्रमितहरूलाई परामर्श दिने काम गर्नुहुन्छ।
आफ्ना पहिलाका ती दुःखका पीडाहरू सबै कुरा सेयर गर्छु। म जस्ता हजारौं दिदी बहिनीहरू दाजुभाइ भेटे भनेपछि उहाँहरूलाई अहिले देखिने बित्तिकै यति हतारिनुहुन्छ, यति रुनुहुन्छ, के कराउनुहुन्छ। मैले पुरा खुलेर भन्छु कि उहाँहरूलाई हेर्नुहोस्, म पनि यति वर्षदेखि म यस्तो थिएँ, त्यतिखेर मलाई गाउँ समाज छिमेकीहरूले त मरिहाल्छ, तेरो सन्तानै भुटिन्छ, यो रोग भनेको महामारी रोग हो भनेर भन्थे। तर आज 2057 आजसम्म काम गर्दै आउँदा आउँदै पनि अहिलेसम्म पनि अब मजासँग बाँच्या छ।
रोजगारीका लागि जयकलाका श्रीमान डेढ दशकदेखि बम्बईमा हुनुहुन्थ्यो। एकपटक उहाँ खराब हालतमा घर फर्किनुभयो। पछि थाहा भयो उहाँले बम्बईबाट एचआईभी एड्स पनि बोकेर ल्याउनु भएछ। समयमै उपचार गर्न नपाउँदा 2058 श्रीमानलाई गुमाउनु परेको उहाँ बताउनुहुन्छ। श्रीमानबाटै संक्रमित हुनुभएकी जयकला अहिले नियमित रूपमा औषधि खाएर आफू स्वस्थ रहेको बताउनुहुन्छ।
समय समयमा डाक्टरसँग राम्रोसँग जचाए, बेलामा जस्तो CD4 जाँच गराइयो, भाइरल लोड गराइयो। जो हामीले यो एचआईभी भइसकेपछि जो खाने एउटा ERT औषधि छ, त्यो औषधिले काम गर्यो कि गरेन भनेर जाँच गर्ने जाँचलाई भाइरल लोड भनिन्छ। समयमा औषधि खाने गरेपछि यो रोग त नर्मल रहेछ। मैले अहिले 7 भयो, केही पनि छैन।
धेरै जसो महिलाहरू श्रीमानबाटै संक्रमित भएको पाइएको छ। कतिपय महिलाहरू संक्रमित भएकै कारण घरबाट निकालिएको बताउँछन्। नाम बताउन नचाहने तर आवाज दिन मान्ने बाँके बैजनाथ गाउँपालिकाकी एक महिलाले संक्रमित भएर बाँच्नुको अनुभव यसरी सुनाउनुभयो।
संक्रमित श्रीमान हुनुहुन्छ, अब हामीलाई पनि सर्छ भनेर घरदेखि मलाई निकालिदिनु भएको, अनि म अहिले माइतीमा नै छु। 63 बच्चा जन्मिसकेपछि यहीँ बेरी हस्पिटलमा आएर थाहा पाएँ मैले। त्यो दिन सम्झिँदाखेरि अहिले नै मरौँ कि जस्तो भयो। ठिकै छ, औषधि खाएर बाँचेकै छ। अरू दिदी बहिनीलाई हेरेर उहाँ पनि म जस्तै हुनुहुन्छ भनेर अलिकति मनोबल बढेको छ।
बाबुआमाबाट संक्रमित नेपालगञ्जकी 24 एक युवती पनि जुनकिरी समूहमै आबद्ध भएर आफू जस्तै संक्रमितहरूलाई परामर्श दिने काम गरिरहनु भएको छ। परिचय खुलाउन नचाहने तर आवाज दिन मान्ने उहाँ युवतीले पनि समाजमा संक्रमित परिवारले आफ्ना सन्तानहरूलाई उपचारमा ल्याउन नमान्ने समस्या अझै पनि रहेको बताउनुभयो।
बाँके जिल्ला पुरै फिल हिँड्छौँ हामीहरू। कतिपय अवस्थामा चाहिँ उनीहरूले चाहिँ आफ्नै फ्यामिलीले पनि है उसलाई चाहिँ छुट्टै एउटा सानो बाख्राको खोरमा सुताएर छुट्टै खाना दिने, अनि श्रीमतीले समेत हेला गर्ने अवस्था पनि छ। त्यो हामी गएर नै हेरे नै आएको छौँ।
तर पहिलेको तुलनामा अहिले जुनकिरीहरूको प्रयास र एचआईभी विरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रमले गर्दा सबै सचेत बन्दै गइरहेको बताउनुहुन्छ यसै अभियानमा लाग्नुभएकी अभियन्ता। मृत्तिका थापा।
अहिले त धेरै फरक छ, पहिलाको दृष्टिकोण एचआईभी ल्याएको भनेपछि हेर्ने दृष्टिकोण फरक थियो भने अहिले अब मान्छेहरू बुझ्दै धेरै अवेरनेसहरू पाएको कारणले गर्दा अहिले चाहिँ धेरै सचेत भइसकेका छन्।
मानिसहरू बनावटी कुरामा विश्वास गर्दैनन्, तर आफै उदाहरण भएको बताउँदा अन्य संक्रमितहरूमा त्यसको प्रभाव तत्काल पर्ने भएका कारण आफ्नो अभियान प्रभावकारी बन्दै गएको उनीहरूको भनाइ छ। राष्ट्रिय एड्स महासंघ नेपालगंजका क्षेत्रीय संयोजक एम बहादुर तामाङका अनुसार बाँकेमा करिब 1,000 संख्यामा संक्रमितहरू रहेका छन्। त्यसमा पुरूषहरू धेरै छन्। सुई सिरिन्ज तथा नशा प्रयोग गर्ने र बम्बई जाने भएका कारण पुरूषको संख्या धेरै रहेको हो। तेस्रो लिङ्गीमा पनि यो समस्या धेरै छ। जचाउँदा पैसा नलाग्ने भएकाले शंका लाग्ने बित्तिकै तुरन्त जचाउन उनीहरूको सुझाव छ।
हामीसँग छिमेक सेरोफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मोटरसाइकल चोरी गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगरबाट एकजना पक्राउ। वीरेन्द्रनगरमा दिउँसै चोरी हुन थाल्यो। कर्णालीका दुर्गम गाउँमा पठाएको खाद्यान्न बीच बाटोमै गायब, लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नागरिक समाजका अगुवाहरूले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापना गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले राज्यको तत्काल उपस्थित प्रश्न देखिने गरी सरकारलाई सुरक्षा चौकी स्थापना गर्नका लागि कदम चाल्न समेत आग्रह गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नागरिक समाजका 26 अगुवाले सीमा रक्षार्थ सजग र सचेत रहन भन्दै 10 सार्वजनिक आह्वान समेत गरेका छन्। लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा राज्यको उपस्थिति प्रष्ट देखिने गरी नेपालको तर्फबाट सुरक्षा चौकीहरू तत्काल स्थापना गर्न माग गरिएको छ। कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले कालापानी नेपालको भूभाग रहेको सबै ऐतिहासिक प्रमाण सुरक्षित रहेको बताउनुभयो। उहाँले 2018 सालमा आफै त्यस क्षेत्रमा पुगेर जनगणना गरेको खुलाउनु भएको छ। लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्मको क्षेत्रबाट भारतीय सेना फिर्ता गराउन तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह समेत गर्नुभएको छ। कार्यक्रममा पूर्व सचिव डाक्टर द्वारिकानाथ ढुङ्गेलले जलाधार नक्सा र ऐतिहासिक तथ्य प्रमाणका आधारमा लिम्पियाधुरा नै काली नदीको मुहान रहेको भन्दै नेपालको पश्चिमी क्षेत्रको जमिन नेपालमै भएको भन्दै अहिले भारतले अनावश्यक बखेडा झिकेको बताउनु भएको छ। यसैबीच नागरिक समाजको तर्फबाट सीमा बचाउ अभियान नक्सा समितिले एक हप्ताभित्र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार गर्न समेत माग गरेको छ। यसैबीच नेपाली भूमिमा भारतीय अतिक्रमणप्रति सरकारले औपचारिक रूपमै विरोध जनाएको छ। परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट मार्फत नेपाली भूमि अतिक्रमण भएको बताएको छ।
भारतसँगको सीमा विवाद मिलाउन कूटनीतिक पहल नथालेको भन्दै आलोचना भइरहेका बेला नेपालको अन्तर्राष्ट्रिय सीमा निर्धारणका लागि निरीक्षण समिति गठन गरिएको सरकारले जनाएको छ। नेपाल भारत सीमा र नेपाल चीन सीमा निरीक्षण समिति गठन गरिएको संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताउनु भएको छ। नेपाल भारत सीमा विवाद सतहमा आएका बेला सरकारले काम थालेको 3 महिनामा परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन बुझाउने जिम्मेवारी सहित समिति गठन गरिएको जनाएको छ। समितिले दुई देशबीचका सीमा स्तम्भहरू दुरुस्त रहे नरहेको, सीमा अतिक्रमण भए नभएको तथा सीमा स्तम्भ ठिक स्थानमा रहे नरहेको निरीक्षण गर्ने भएको छ। यस्तै चीनसँगको सीमाका सम्बन्धमा पनि मौसम अनुकूल हुनासाथ समितिले काम थाल्ने बताइएको छ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका हिजोदेखि 4 लागि बन्द भएको छ। भारतको पिथौरागढ जिल्लामा विधानसभाको उपनिर्वाचन हुन लागेकाले नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले बताएको छ। यो नाका मङ्सिर 9 साँझ 5 बन्द हुने जनाइएको छ। आकस्मिक रूपमा खोल्नु परेमा दुवै पक्षको आपसी सहमतिमा सीमा खोल्न सकिने प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताउनुभयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला मालपोतकाले सिराहाका प्रमुख रामबाबु मण्डललाई सेवाग्राहीसँग 5 लाख रुपियाँ घुस लिएको आरोप लगाउँदै पक्राउ गरेको छ। मण्डललाई सेवाग्राहीबाट घुस लिँदै गर्दा हिजो कार्यालयबाटै पक्राउ गरिएको अख्तियारको दावी छ। सुकुम्बासीका नाममा आएको जग्गा सम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो। यसबारे उच्च अदालत विराटनगरले प्रमाण मागेपछि पीडितले कागज लिन खालपोत कार्यालय पुगे पनि मण्डलले पैसा मागेको अख्तियारको भनाइ छ।
उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई बलात्कार प्रयास गरेको आरोपमा पूर्वपक्षी थुनामा राख्नुको आधार र कारण खुलाएर कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको छ। मुख्य न्यायाधीश नहकुल सुविदीको इजलासले जिल्ला अदालत काठमाडौँलाई कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको हो। आफूलाई कानून विपरीत पूर्वपक्षी थुनामा राखिएको दावी गर्दै महराले उच्च अदालत पाटनमा निवेदन दिनुभएको थियो। निवेदनमा जिल्ला अदालत काठमाडौँले पूर्वपक्षको थुनामा राख्ने भनी गरेको आदेश बदर गर्नुपर्ने माग गरिएको छ। जिल्ला अदालत काठमाडौँले गत कार्तिक 18 गते निवर्तमान सभामुख महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पूर्वपक्षमा थुना पठाउन आदेश दिएको थियो। महरालाई संसद सचिवालयका कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ।
निर्वाचन आयोगले उपनिर्वाचनको मुखमा सरकारले गरेको मन्त्रीमण्डल पुनर्गठनप्रति आफ्नो ध्यान केन्द्रित भएको जनाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेसले सरकारले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको र निर्वाचन आयोग निरीह भएको आरोप लगाउँदै गर्दा आयोगले आचार संहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। आयोगले शान्ति सुरक्षाको स्थिति बलियो भएकाले ढुक्क भएर मतदान गर्न पनि मतदातालाई अपिल गरेको छ। निर्वाचनको मुखमा गरिएको मन्त्रीमण्डल फेरबदलप्रति नेपाली कङ्ग्रेसले निर्वाचन आचार संहिता उल्लङ्घन भएको भन्दै असन्तुष्टि जनाएको छ। निर्वाचन आयोगले पनि निर्वाचनको मुखमा सरकारले नयाँ प्रदेश प्रमुख नियुक्ति मन्त्रीमण्डल पुनर्गठन नगरेको भए राम्रो हुने भन्दै आफ्नो ध्यान आकर्षण भएको बताएको छ। 37 जिल्लाको 52 पदमा हुने निर्वाचनमा डर तरास नमाने ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ। 37 जिल्लाका विभिन्न 52 पदमा आउँदो 14 गते उपनिर्वाचन हुँदैछ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक सरिफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाल औषधि व्यवसाय संघ सुर्खेतको अध्यक्षमा रणबहादुर खड्का निर्विरोध चयन हुनु भएको छ। वीरेन्द्रनगरमा सम्पन्न जिल्ला शाखाको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा 9 सदस्यीय कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा सेतुराम पाण्डे चयन हुनु भएको छ। महासचिवमा देवराज भारती, कोषाध्यक्षमा बालकुमारी रखाल, सचिवमा पूर्णबहादुर राणा र सहकोषाध्यक्षमा मंगल कुमार शर्मा चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा शनिसरा महतरा, हरि खड्का, दीर्घा विष्ट चयन भएको औषधि व्यवसाय संघ भेरी अञ्चल उपशाखाका प्रमुख प्रेम भण्डारीले जानकारी दिनुभयो।
सार्वजनिक सेवा निगरानीका साझा सूचकको बारेमा सुर्खेत गुब्रेनरमा छलफल गरिएको छ। कार्यक्रमका सहभागीले नागरिक कार्यक्रममा सहभागी नागरिक समाजका पीतम्बर ढकालले जनताले कृषि र विपद सम्बन्धी धेरै अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताउनु भएको छ। उहाँले सरकार र कर्मचारीको लापरवाहीका कारण जनताका अपेक्षा पूरा हुन नसकेको भन्दै परनिर्भर भन्दा पनि आत्मनिर्भरतातर्फ लाग्नुपर्ने औँल्याउनु भएको छ। सुन्दर नेपालका कार्यकारी निर्देशक भूपेन्द्र प्रसाद कर्णेलले स्थानीय तहले बनाएका नीति निगरानी गर्न आवश्यक रहेको बताउनु भएको छ। नीति कार्यान्वयन गर्ने र प्रभावकारिता गराउन नसकिएकाले यसमा नागरिकको निगरानी आवश्यक रहेको उहाँको भनाइ छ। किसान परियोजनाका एरिया कोअर्डिनेटर लक्ष्मी देवालले कृषिमा राहत कोष आवश्यक रहेको बताउनु भएको छ। विपदको समयमा किसानले लगाएको बालीमा ठुलो क्षति बेहोर्नु पर्ने अवस्थामा पनि राहत नपाउँदा लगानी खेर जाने भएकाले राहत कोष आवश्यक रहेको उहाँको भनाइ छ। कार्यक्रममा गैर सरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष घनश्याम केसीले विपद आउनुभन्दा पहिले नै सचेत हुनुपर्ने औल्याउनु भएको छ।
जनता प्राथमिक विद्यालय वीरेन्द्रनगर 12 बसन्तपुर खोरियाको अभिभावक भेला सम्पन्न भएको छ। भेलाले डम्बर बहादुर केसीको अध्यक्षतामा 9 सदस्यीय विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति चयन गरेको छ। भेलाले सदस्यहरूमा डिलीराम अधिकारी, सुनिता खड्का, रामकुमार दर्लामी, बिरमा मगर, अन्जुगाहा मगर, रुद्रा अधिकारी, तुलराम खड्का र भूमा कुमारी खानलाई सदस्य सचिवमा चयन गरिएको छ। यस्तै विद्यालयले नवीन शर्माको अध्यक्षतामा 7 सदस्यीय अभिभावक संघ पनि गठन गरेको छ। सदस्यमा घनिसरा बिक, लक्ष्मी खनाल, डम्बर बहादुर केसी, देवीसरा सापकोटा, भूमा कुमारी खान र सदस्य सचिवमा पुष्पकुमारी विष्टलाई छनौट गरिएको छ।
सल्यानमा एक नवविवाहित जोडीले विवाहमा लाग्ने खर्च कटाएर विद्यार्थीलाई सहयोग गरेका छन्। दार्मा गाउँपालिका तीन फारूलका कैलाश मार र बबिता बुढाथोकीले विवाह खर्चको रकम बचाएर जनज्योति माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको हो। नव दम्पतिले विद्यालयलाई 51,151 रूपमा सहयोग गर्नुभएको छ। विवाहको खर्चलाई कटाएर सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यका साथ आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेको हुमालले बताउनु भएको छ।
भेरी खबरमा लागौँ। अब एउटा विदेशको खबरतर्फ, प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुराको रोग महामारीको रूपमा फैलिएको छ। देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् 2019 मात्रै करिब 5,000 मानिसले ज्यान गुमाएका छन्। संक्रमित हुनेमा संख्या धेरै रहेको समाचार एजेन्सीहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठनले यो संसारकै सबैभन्दा ठूलो र चाँडो फैलिएको महामारी समेत भनेको छ। 15 महिनाको अवधिमा इबोलाले भन्दा 2 गुणा बढी मानिसको मृत्यु दादुराबाट भएको बताइएको छ। 8 लाख बालबालिका खोप दिन गत सेप्टेम्बरमा कङ्गो सरकार र डब्ल्युएचओले आपतकाल कार्यक्रम सञ्चालन समेत गरेको थियो।
भेरी खबरको अन्त्यमा अब लागौँ केही खेल खबरतिर। यही मङ्सिर 15 गतेदेखि हुने 13 दक्षिण एसियाली खेलकुद सागमा करिब 4,500 सहभागिता रहने भएको छ। खेलाडी र अफसेल गरी सबैभन्दा धेरै नेपालबाट 1,135 सहभागी हुनेछन्। सागमा आयोजक नेपाल र श्रीलङ्काले पनि सबै 26 खेलमा सहभागिता जनाउने भएका छन्। यस्तै बङ्गलादेशले 25 खेलमा सहभागिता जनाउनेछ भने भारत र पाकिस्तानले समान 21 खेलमा भाग लिने बताएका छन्। भुटानले 14 तथा मालदिप्सले 11 खेलमा सहभागिता जनाउने बताएका छन्। 13 साग यही मङ्सिर 15 गतेदेखि 24 गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा हुँदैछ।
यस्तै नेपालमा हुने 13 दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपाल समूह एमा परेको छ। एन्फा कम्प्लेक्स सातौँ बाटामा सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एमा नेपालसँगै बङ्गलादेश र भुटान परेका छन्। समूह बीमा भारतसँगै मालदिप्स र श्रीलङ्का रहेका छन्। पुरुष फुटबलमा नेपाल 12 संस्करणको विजेता हो। नेपालले 12 सागको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो। पुरुष फुटबलका सबै खेल 10 रथ रङ्गशालामा हुनेछन्। लिक्कम काउटका आधारमा खेल समूहको शीर्ष 2 रहने टिम सेमी फाइनल पुग्नेछन्।
यता महिला फुटबलमा भने 4 टोलीको मात्र सहभागिता रहने भएको छ। पाकिस्तान, भुटान र बङ्गलादेशले सहभागिता नजनाउने भएपछि साग महिला फुटबलमा 4 राष्ट्रको मात्रै सहभागिता रहने भएको हो। आयोजक नेपालसँगै भारत, श्रीलङ्का र मालदिप्सले राउन्ड रोबिन लिगका आधारमा प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। नेपालले पहिलो खेलमा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको समापनपछि राउन्ड रोबिनमा 2 शीर्ष टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेछन्। यसअघिका दुवै संस्करणमा भारत च्याम्पियन बनेको छ भने नेपाल उपविजेतामै सीमित भएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
मोटरसाइकल चोरी गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगरबाट एकजना पक्राउ। वीरेन्द्रनगरमा दिउँसै चोरी हुन थाल्यो।
कर्णालीका दुर्गम गाउँमा पठाएको खाद्यान्न बीच बाटोमै गायब। चामल नहुँदा डिपो नै खाली।
कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापना गर्नुपर्ने नागरिक समाजका अगुवाहरूको माग। अतिक्रमणप्रति सरकारले औपचारिक रूपमै विरोध जनायो।
र 13 दक्षिण एसियाली खेलकुद सागमा करिब 4,500 सहभागिता हुने। नेपाल र श्रीलङ्काले सबै 26 खेलमा भाग लिने। हवस् तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।